اگلی چند آیتوں میں اللہ تعالیٰ نے قصہ موسیٰ سکھایا، 7 سے 14، صرف 7 آیتیں ہیں، جس میں آپ کو بس آج ایک نئے اینگل سے دیکھنا ہے. میں پورے اکٹھا پڑھتی ہوں وہی جو وضاحت کے ساتھ، لیکن اس میں سے جو اس صورت سے اس کا تھیم ملتا ہے اس کا اینڈ پہ ذکر کروں گی انشاءاللہ. اس قال موسیٰ لأہلہ انی آنست نارا، یاد کرو جب موسیٰ نے کہا اپنے گھر والوں سے کہ بے شک دیکھی ہے میں نے آگ. اب طریقہ یہ ہوگا کہ آیت پڑھ کے میں آپ سے سوال کروں گی، آپ جواب دیں گے. یہ واقعہ کب پیش آیا؟ سب مل کے بولیں، سب بولیں مل کے، سب کو کم از کم 20 بار ہم نے ان 19 پاروں میں ڈسکس کیا. مدین سے مصر آتے ہوئے موسیٰ کے ساتھ کون تھا اس وقت؟ سب بول دیں، بیوی بچے تھے. دن کا وقت تھا کہ رات کا؟ کیا کہا؟ سآتیکم منہا بخبر، میں وہاں سے تمہارے پاس ایک خبر لے کر آؤں گا. او آتیکم بشہاب قبس، یا کوئی دہکتا ہوا انگارہ لے آؤں گا. کیوں بھائی؟ لعلکم تستلون، تاکہ تم آگ تاپ سکو. یہ بتائیے کہ موسیٰ علیہ السلام آگ کے پاس کیا لینے گئے تھے؟ جی خبر کس چیز کی؟ راستے کی خبر. اور کوئی انسان مل جائے، صحرا میں بھٹک رہا ہوں، تو خبر سے مراد ہے کہ ادھر کوئی ہے، کوئی خیر خبر والا بندہ، راستہ معلوم ہو جائے، کوئی اس میں اندھیرے میں کوئی موجود ہے تو میں اس سے لے لوں. اور آتیکم بشہاب بن قبس، شہاب بن قبس کیوں لینا چاہتے تھے؟ یعنی جلتا ہوا انگارہ، شہاب کہتے ہیں دہکتا ہوا، جی سردی کے لیے. اس عبارت سے یہ پتہ چلتا ہے کہ یہ رات کا وقت تھا، سردی تھی، اور موسیٰ ایک ایسے علاقے سے گزر رہے تھے جہاں سے پہلے سے واقف نہیں تھے، اندھیرا تھا. ٹھیک ہے. اور یہاں شہاب بن جو ہوتا ہے نا، قبس انگارہ، بمانی مقبوس، مفعول کے وزن پہ. اور تستلون کا لفظ ہے سخت آگ لینا، آگ تاپنا. یہاں ایک چھوٹا سا عمل کا نقطہ بھی دیکھ لے کہ موسیٰ دنیاوی کام کے لیے نکلے تھے، یہ دونوں کام دین کے تو نہیں تھے. ظاہر ہے کہ راستہ معلوم کرنا ہے یا کچھ روشنی گرمی چاہیے، ٹھنڈ سے بچنا ہے، تو یہ انسانی کام تھے. لیکن راہ جاتے کو اللہ نے اپنے کام کا بنا دیا. اللہ پہ توکل تھا، نکلے اس امید پر کہ چلو، اور بیوی کی خدمت کی نیت سے نکلے تو اللہ تعالیٰ نے آپ دیکھیے کہ ان کو کیا دیا. فلما جا ہنودی امبوری کمن فن نار، پھر جب وہ وہاں پہنچے تو ان کو پکارا گیا کہ بہت مبارک ہے جو اس آگ میں ہے. ومن حولہا، اور جو اس کے پاس آس پاس ہے. نیا لفظ آپ کو جو لگ رہا ہوگا بوری کا، برکہ صحیح ہے، تبارک اللذی والا لفظ ہے، مجہول ہونے کی وجہ سے بوری کا پیسیو وائز ہے، برکت دیا گیا. یعنی اس میں یہ نہیں پتہ چل رہا کہ برکت کس نے دی، لیکن سوال پیدا ہوتا ہے کہ من فی النار ومن حولہا کیا ہے. اس پہ علماء نے بہت کچھ کہا. تو دو باتیں ہیں، سوال بنا لیجئے. من فی النار، آگ میں کیا تھا؟ اب اس کے اوپر بہت بات پہلی باتیں نہیں کرنی چاہیے، کیونکہ یہ بالکل غیب کے معاملے ہوتے ہیں، اور اس پہ ہم کچھ بھی بولیں گے اس سے ہمارے عمل پہ تو فرق نہیں پڑتا. لیکن ظاہری بات ہے کہ انسان کے ذہن میں یہ چیزیں آتی ہیں، تو لہٰذا دور سے آگ کے شعلے جو لپکتے نظر آئے، وہاں پہنچے کوہ طور پر تو دیکھا ایک سرسبز درخت تھا، آگ کے شعلے بلند ہو رہے ہیں. حقیقت میں آگ نہیں تھی، اللہ کا نور تھا. تو من فی النار سے ایک تفسیر لی گئی، اللہ کا نور جس کی تجلی آگ کی طرح محسوس ہو رہی تھی. تو من سے مراد اللہ تبارک تعالی، اور نار سے مراد اس کا نور ہے. اور من حولہا سے کیا مراد ہے؟ موسیٰ اور فرشتے جو اس وقت موجود تھے. صحیح مسلم کی ایک روایت سن لیجئے، اللہ تعالیٰ کی ذات کے حجاب پردے کو نور یعنی روشنی، اور ایک روایت میں نار یعنی آگ سے تعبیر کیا گیا ہے. اور فرمایا گیا کہ اگر اپنی ذات کو بے نقاب کر دے تو اس کا جلال تمام مخلوقات کو جلا کر راکھ کر دے. اللہ نور السماوات والارض. صرف سمجھنے کے لیے تشبیہ نہیں دوں گی، آپ کھلی آنکھوں سے چڑھے ہوئے سورج کی طرف دیکھ سکتے ہیں؟ خود بخود آنکھیں بند ہو جاتی ہیں نا. تو جب سورج کو نہیں دیکھ سکتے تو سورج کو روشنی دینے والے کو کون دیکھ سکتا ہے؟ تو لہذا یہ ہے اس کی سمپل سی تفسیر، اور اگر آپ اس کی تفصیلات میں جائیں گے تو بہت کچھ ملے گا. من فی النار میں کسی نے موسیٰ کو کہا، ادھر کہا ادھر کہا، ساری باتیں ٹھیک ہو سکتی ہیں، لیکن نہ وہ کچھ بھی تھا، ہمیں اس سے زیادہ نہیں پتہ چلتا. لیکن ادھر ایک دو باتیں جو آپ کسی بھی تفسیر میں پڑھیں تو اس کو پہلے ہی نوٹ کر لیں کہ وہ ٹھیک نہیں، کہ وہ اللہ کی ذات نے حلول نہیں کیا تھا. لوگ کہتے ہیں نعوذ باللہ کہ آگ میں خود خدا تھا, کیا مخلوق میں خالق آ سکتا ہے؟ یہ جو عقیدہ حلول ہے نا, یہ آج کے دور میں بعض لوگوں نے ان آیتوں سے ثابت کیا. دیکھو اللہ اس دن آگ میں آ گیا تھا. کچھ کہتے ہیں وہ جو سبز درخت تھا اور اس میں سے آواز آئی تھی نا انی ان اللہ, تو اس دن درخت میں اللہ تھا اور اس درخت نے کہا تھا میں اللہ ہوں. تو یہ تو تاویل آتا ہے. اللہ کی ذات کے بارے میں کوئی مثال نہیں, کوئی تشبیہ نہیں, اس کی کیفیت نہیں معلوم کر سکتے, بس جو ہے وہ ہے. اللہ پاک اس بات سے کہ وہ آگ میں قید ہو, کبھی آپ دیکھیے کہ خالق مخلوق کے اندر آ سکتا ہے؟ یہ تو بالکل ایسے ہی ہے سمجھنے کو کہ جیسے یہ گلاس ہے نا, یہ کنٹینر ہے تو اس میں پانی ہے, پانی اس میں آتا ہے, تو آپ کہیں کہ پانی کے اندر گلاس آ جائے تو یہ تو ممکن ہی نہیں, بالکل اپوزٹ بات ہے. تو ایسی بات نہیں ہے, بس وہ اللہ کی ذات تھی, اس نے کسی طرح پکار لیا. ہمیں اس سے کوئی زیادہ بات ہی نہیں ہے, ہم اپنے آپ کو اس میں پیچھے کر لیں. لیکن بہرحال ایک انیوژل چیز تھی, پہلے کبھی یہ ایکسپیرئنس ہوا نہیں تھا, اور اس کو سن کر ان کو لگا کہ یہ تو کوئی بات ہے. اور فرشتے وہاں تھے, اور حقیقت ہے کہ اللہ کی ذات جہاں ہوگی وہاں فرشتے تو ہوں گے, اور دنیا میں اس وقت بھی فرشتے ہیں, ہمیں نظر نہیں آتے لیکن اللہ تعالیٰ ان سے اپنے حصے کے کام لے لیتا ہے. تو بہرحال ایک انیوژل بات کر کے اللہ تعالیٰ نے حضرت موسیٰ کے دل کو جمایا. یہ سب کیوں ہوا؟ ماحول پیدا کرنے کے لیے. جب تک اچھا ماحول نہیں بنتا اللہ کی بات دل میں نہیں اترتی. اللہ سبحانہ تعالیٰ نے موسیٰ علیہ السلام سے کلام کرنا تھا, اور کلام کرنے سے پہلے وہاں چوں چاں ہو رہی ہوتی, بھاگ رہے ہوتے, دوڑ رہے ہوتے, آگ کدھر ہے, پانی نہیں ہے, ٹھنڈ بڑی لگ رہی ہے, ہیٹ کھول دو, اے سی بند کر دو, یہ کر دو, وہ کر دو, تو اللہ تعالیٰ تو نہیں کلام کرتا. یہی کیفیت آج نماز اور قرآن کے دوران ہماری ہونی چاہیے. آپ اپنی ساری ضروریات سے فارغ ہو. حدیث میں آتا ہے کہ کسی کو واش روم میں جانے کی حاجت ہے تو پہلے ہو آئے پھر نماز پڑھے, کیونکہ نماز میں اس کا دھیان ادھر ہوگا. عشاء اور عشاء جمع ہو جائے, یعنی رات کا کھانا اور عشاء کی نماز جمع ہو جائے, تو پہلے کھانا کھا لو تاکہ تمہاری اشتہا تو پوری ہو, پہلے تم خود کو روم ٹیمپریچر پر تو لے کے آؤ. تو جب تک اندر باہر سکون نہیں آتا قرآن بھی نہیں سمجھ آتا. جیسے بظاہر اس وقت ہم سب خاموشی سے بیٹھے ہیں, بالفرض آپ کے کسی کے دماغ میں کوئی پریشانی ہے, اللہ تعالیٰ اس کی دور کرے, کوئی ایکسائٹمنٹ ہے, خوشی ہے, کوئی انتظار ہے, اس کے بعد اپنے بازار میں جانا ہے, پسندیدہ جوڑا دیکھنا چمکتا ہوا, وہ ناچ رہا, بات ہی نہیں اترے گی. کوئی پوچھے گا اچھا کیا کیا, وہ کیا کیا, میں تو وہاں پہنچی ہوئی تھی, میں تو ساؤتھ ہال میں تھی, اور میں تو اس وقت پولیس میں تھی, اور میں تو وہاں تھی, اور ادھر تھی ادھر تھی. تو دل دماغ خالی کر کے آتے ہیں نا تو پھر بات سمجھ آتی ہے, کیونکہ ظاہر تو آنا ہی ہے. تو جو خود آ جائیں اور دماغ باہر چھوڑیں وہ تو اور بھی خرابی کا سبب ہے, کہ جو ظاہر لیتے ہیں لیکن ان کے اندر جاتا کوئی نہیں ہے. تو ان ساری چیزوں سے فارغ کر کے پھر اپنے آپ کو اللہ کی بات سنانے کے لیے لے جائیں گے تو فائدہ ہوگا. پھر اس کے بعد آپ دیکھیے کہ ایک اور چھوٹی سی بات, کہ نہ وارننگ نہ کوئی الرٹ. جیسے ہمارے یہاں تو تھوڑے سے الرٹس ملتے ہیں نا, ایک میسیج ہی بھیج دیتے ہیں کہ آپ کی میٹنگ ہے آپ آ جائیے گا, رجسٹریشن فارم فل کر لیجئے, اچھا آج انٹروڈکٹری سیشن ہے آپ آئیے گا. کتنے طریقے ہوتے ہیں ہمارے پاس کسی کو بھی اللہ کے لیے بلانے کے. تو موسیٰ بیچارے کے پاس تو ایسا کوئی الرٹ بھی نہیں آیا. آٹھ دس سال گزار کے بیوی بچوں کو لے کر آرام سے اپنے گھر آ رہے ہیں کہ بھئی اب میں جا رہا ہوں اپنی ماں کے پاس, بہت سال سسرال میں رہ لے, اب چلتا ہوں. اللہ تعالیٰ نے ایسے وقت میں موسیٰ کو چن لیا. کیا پتہ چلا کہ جو بندہ دل کا صاف ہوتا ہے نا, تو کوئی ضروری نہیں کہ شروع سے وہ کسی عالم گھر میں پیدا ہوا, ماں باپ کا ماحول بہت اچھا ہو, اللہ سبحانہ تعالیٰ اس کو کسی بھی طرح سے لے آتا ہے. آگے سورت قصص میں ہم پھر پڑھیں گے کہ درخت سے ایک ندا آ رہی تھی, فی البقت المبارکت من الشجرۃ, کہ ایک درخت کے اندر سے ایک آواز آ رہی تھی, دور سے ایسے لگ رہا تھا کہ وہ آگ ہے لیکن وہ آگ نہیں تھی. میں اس بات کو پڑھتی ہوں تو مجھے بالکل نبی صلی اللہ علیہ وسلم پر پہلی وحی کا منظر ذہن میں آتا ہے. غار حرا میں تنہا اکیلے ایز یوزل ستو اور کھجوریں لے گئے اور جا کے بیٹھے, اور اچانک ایک فرشتہ آتا ہے اور اقرا بسم ربک الذی خلق. نوٹ کیجئے, وہاں غار حرا میں ایک اجنبی فرشتہ محمد صلی اللہ علیہ وسلم کے پاس آیا, کو وارن نہیں کر گیا کہ اب کل سے آپ کو نبوت ملنے والی ہے, بی کیئرفل, نہیں, راہ چلتے معاملہ. یہاں نوٹ کیجئے کہ اللہ کا چناؤ ان یوژل ہے. दुनिया में आपने किसी को आज जॉब पे बुलाना है ना, उससे 2 महीने पहले कम से कम प्रोसेस शुरू हो जाता है, अखीर ट्रायल करता करता फिर वो कल से जॉब शुरू करता है। अल्लाह ताला कोई वार्निंग भी नहीं देते। कोई हादसा हो जाता है आपकी ज़िंदगी में, चीखें निकलती हैं, लेकिन असल में वो प्रेपरेशन होती है, वो प्रेप सेमेस्टर होता है आपके अल्लाह के कामों का। अल्लाह को ऐसी अनयूजल खुशी दे देता है, नेमत, हाय मुझे ही मिली, मैं इस काबिल थी, बस सर झुक गया उस रब के आगे, असलम तो ले रब्बिल आलमीन। और ये वक्त जो होते हैं ना, इतने कीमती होते हैं, बहुत खुशी मिल जाए, बहुत गम मिल जाए, इनको पकड़ लें। ये बिल्कुल वही है कि जिस वक्त आपकी माचिस की तीली जल गई है, अब अगर इस वक्त आपने उसको स्टोव के पास किया तो इंशाल्लाह बहुत फायदा उठा लेंगे, और वो तीली बुझ गई तो आप बैठे रहेंगे, चूल्हा ठंडा रहेगा आपका। अल्लाह सुबहान तआला किस तरह से ये सारा मामला करके मूसा अलैहिस्सलाम को ये बता के और साथ ही फिर इस बात के लिए तैयार करते हैं कि देखो मूसा, आप ज्यादा घबराइए नहीं, मंजर और हालात तो जरा मुश्किल है, लेकिन बस सुभान अल्लाह रब्बिल आलमीन, पाक है वो रब जो तमाम जहानों का परवरदिगार है। तारीफ फिर अल्लाह की, मुराद क्या है, किस चीज से पाक है अल्लाह, नोट करें इस जगह सुभान अल्लाह ने की क्या रीजंस है। अल्लाह इस बात से पाक है कि वो आग में मुकैद हो जाए, अल्लाह आग में नहीं आ सकता। हमारे यहाँ जो उर्दू का लफ्ज़ है ना पाक, ये ठीक नहीं है, लफ्ज़ सुबहान अरबी का एक ऐसा लफ्ज़ है कि उर्दू में इसका तर्जमा मुमकिन ही नहीं है, हालांकि लफ्ज़ सुबहान में तो टू मैनी डिफरेंस है। अगर आप इसके इस्माउल हुस्ना में सुन के देखें डिटेल तो इंसान हिल जाता है कि अच्छा जब हम ये कहते हैं सुबहान अल्लाह तो इससे ये मुराद है। खैर आगे चलते हैं। या मूसा, ए मूसा, कितना प्यार है, अल्लाह खुद बुला रहा है, अब अपने ऊपर ले, कोई बड़े प्यार से आपका नाम लेता है, क्या फीलिंग आती है, हाई इसको मेरा नाम भी पता है। इन्नहु अनल्लाहुल अज़ीज़ुल हकीम, ये तो मैं हूँ अल्लाह, बहुत ज़बरदस्त कमाल हिकमत वाला, मैं अल्लाह हूँ, मैं आपसे खिताब कर रहा हूँ। क्या कैफियत होगी मूसा की, साथ ही अल्लाह ने पुकारा तो अहकामात, डूज, ऑर्डर, वल की असाक, और अपना असा ज़मीन पर डाल दो, इसको नोट कीजिएगा। अल्लाह आपको पुकारे, ये तो सबका दिल चाहता है, मेरा भी दिल चाहता है, आपका भी चाहता है, लेकिन जब अल्लाह पुकारेगा तो कोई काम देगा आपको। जैसे मुलाजिम को आका बुलाए तो क्या ऐसे ही तो नहीं बुला लेता, यही कह देगा पानी दे दो, तो खिताब के बाद हुक्म होता है। जो लोग कुरान पढ़ने आते हैं ना, जहनी तौर पे वो तैयार होकर आए कि या अय्युहन्नास या अय्युल्लज़ीना आमनू के बाद अब अल्लाह हमसे कुछ तकाजे करेगा, कुछ करो, कुछ करना पड़ेगा, वरना तो नौकरी चली जाएगी। और आप याद रखिए कि नौकरी पक्की कब होती है, जब मुलाजिम या गुलाम आए तो आका उसको कि अच्छा भाई आज ये करना है, आज वो करना है, आज ये करना है, खुश होते हैं ना मर्द कि आज गए और ये काम था, और आप गए और मालिक ने कहा आप बैठे रहो इधर, कोई काम नहीं है, इंतजार करते रहे 1-2 घंटा, तश्वीश होगी, कोई गड़बड़ है, या तो मेरी जगह किसी और को डाल दिया या मैं ठीक नहीं करता, और एक दिन आपको वहां ऐसे ही बिठा दिया जाए और अगले दिन कहा जाए सॉरी आपके लिए कोई काम नहीं है, अच्छा लगेगा, ले ऑफ होना है। तो अल्लाह उन्हीं लोगों पे काम डालता है जिनकी नौकरियां पक्की होती हैं, और एक के बाद दूसरा काम, दूसरे के बाद तीसरा, और यही आपकी जॉब को फिर अल्लाह के यहाँ पक्का कर देता है। लेकिन ऐसे वक्तों में जो भाग जाए, जो डर जाए, खौफ खा ले, हाय मेरा नाम, तौबा करे, मुझे तो कोई कुछ ना कहे, तो मूसा तो नहीं भागे, अल्लाह ने कहा डाल दो। अच्छा मजे की बात देखिए, यहाँ मूसा का ये अमल बताया नहीं, जैसे सूरह ताहा में था ना कि होना क्या चाहिए था, अल की असा के मूसा अपना असा जमीन पर डाल दो, तो जवाब में एक तो जुमला होता कि मूसा ने असा डाल दिया, नहीं है, फलमराहतख्तज़, यानी हुक्म सुनने के बाद इतनी भी गुंजाइश नहीं है कि ये कहा जाए कि डाल दिया, डाल दिया, पीछे भी बात आपको यही बताई थी, मूसा अलैहिस्सलाम ने डाल दिया, अल्लाह ने उसका जिक्र ही नहीं किया, क्योंकि ये मुमकिन ही नहीं है कि अल्लाह का बंदा और अल्लाह की बात सुन के अकड़ता रहे, खड़ा रहे। हाँ बस उसको डाल के देखा क्या, राहत तज़ू, वो तो हिल रही थी, पीछे यही लफ्ज़ गुजर चुका, बात हो गई, हुज़्ज़ी इलैक, उस सूरत मरियम में आपने हजरत मरियम के किस्से में पढ़ा, हुज़्ज़ी इलैक, इस दरख्त को हिला, तेरी गोद में आएंगी रोतब खजूरें, तो वो डला तो वो सांप बन गया, कान्हा जानुन, गोया कि वो सांप है, जान क्या है, जिन, जिन होती है छुपी हुई चीज, तो वो सांप जो रूप धार लेता है, आप पता है सांपों के किस्म है जो छुप जाते हैं, होते हैं लेकिन ऐसे लगते हैं कि नहीं है, ये वही सांप था, पतला लंबा सांप, पीछे आपको बताया सूरह शुरा में कि तीन नाम है, सोबान, जान और हैया, और इस सांप में ये तीनों खूबियां थी। मूसा का हाल क्या हुआ? वल्लम उदबिरम वलम युअक्किब, पीठ फेर के भागे और मुड़कर भी ना देखा। इंसान बशर बशरी तकाजे, लेकिन राल दिया था, हुक्म मान लिया था। और याद रखिए, जब अल्लाह के हुक्म पर मनपसंद चीज़ें छोड़ी जाती हैं तो शुरू में खौफ आता है, अंदेशे, हाय ये कारोबार छोड़ दिया तो खाएंगे कहाँ से, कर्जे कहाँ से उतरेंगे, हाय ये चीज़ निकाल दी तो बिजनेस ठप हो जाएगा, इसकी तो सेल ही बहुत है, इसकी वजह तो तय। उस वक्त फिर वो तहतज़्ज़ू, मूसा का ऐसा हिला था। आज अल्लाह के हुक्म पर जब अपने कामों में से हम हराम की अमेजिश निकालते हैं तो बंदा खुद हिल जाता है, ज़ुलज़िलु ज़िलज़ालन शदीदा, लेकिन अल्लाह उसको थाम लेता है। या मूसा ला तखफ, ओ मूसा डोंट वरी, इन्नी ला यखाफु लदय्यल मुरसलून, बेशक मेरे हजूर रसूल नहीं डरा करते। इसको नोट कीजिए, अल्लाह के हुक्म पर नाफरमानी की चीजें छोड़ने वाले डरते नहीं हैं, इल्ला मन ज़ुलिम। अब आप यहां नोट कीजिए कि इस जुमले की यहां क्या जरूरत थी, बड़ा खूबसूरत नुक्ता है, बारीक सा। मूसा अलैहिस्सलाम मिस्र से मदीन कब गए थे और क्यों गए थे, सब बोले आप? कत्ल हो गया था, उस मुल्क से निकल के दूसरे में चले गए, वापस चले गए, छुप गई बात, भूल गई। अब किधर आ रहे हैं? मिस्र, सांप देखा, खौफ क्या आया, ओ मैंने वो कत्ल किया था, आज अल्लाह उसकी सजा में मुझे मारने लगा। गुना 10 साल पुराना भी हो जाए ना तो बंदे को उसका खौफ होता है। मूसा अलैहिस्सलाम को अल्लाह ने उस खौफ से बेगुनाह करते हुए या उस खौफ से निकालते हुए कहा कि पुराने गुनाहों को नबूवत के रास्ते में हायल ना करो, इल्ला मन ज़लमा, जो हो चुका हो चुका। तुम्हारा कत्ल वो कत्ल नहीं था, वो तो कत्ल खता था, अमत नहीं था। सुम्मा बदला हुस्ना, फिर इसके बाद उसने बदल दिया बाद, असूइन बुराई के बाद, फ़ाइन्नी गफूर रहीम, बस बेशक मैं बख्शने वाला और मेहरबान हूँ। आप 10 साल ससुराल में रह के आए हैं, आपने कितनी नेकियाँ की, मैंने आपको इसके बाद नबूवत दे दी, तो फिक्र ना करो। क्या पता चला कि इंसान बड़े से बड़ी गलती कर चुका हो पिछली ज़िंदगी में, हराम गलतियाँ। डोंट वरी, इल्ला मन ज़लम, जुल्म हुआ लेकिन अब बस सुम्मा बदला हुस्ना, हुसन के साथ बदल लो। बड़े से बड़े गुनाहगार को भी इस्लाम मायूस नहीं करता। लिहाजा अल्लाह ताला की ये तसल्लियां बता रही हैं कि मेरे पे तवक्कुल करो। दीन का काम तवक्कुल के बगैर नामुमकिन है, कोशिश इंसान करता है, मदद अल्लाह की होती है, लेकिन हाथ पकड़ कर नहीं करवाएगा, हिम्मत खुद करनी पड़ेगी। इसीलिए फरमाया वादखिल यदा कफी जेबिक, और ज़रा दाखिल कर अपना हाथ अपने गिरेबान में। ये जो जेबिक है ना, जेब क्या होती है, ये जो जेब होती है पॉकेट, ये कहाँ होती है अमूमन, सीने पे होती है ना, तो जेब सीने से, जयूब का लफ्ज आप पढ़ेंगे, वल यदरिब बिखुमरी हिन्न अला जयूबी हिन्न, सूरत अल-अहज़ाब के एंड पे आता है, तो जयूब इसी से जमा है। तो जेब को जेब भी कहते हैं इसलिए कि वो सीने पे होती है अक्सर। तखरुजु बैदा, निकलेगी रोशन होकर। अब एक और थोड़ी सी आपको मुश्किल में डाल दूं, बैदा क्या है, मुअन्नस है, इसका जैसे अरबी जुबान में गिनती भी मुजक्कर मुअन्नस की होती है ना, इस तरह सिफात भी है, जैसे अबियद मुजक्कर सफेद और बैदा मुअन्नस है। मुअन्नस क्यों है जी, कोई बताएगा इधर के बैदा क्यों आया? यद की वजह से, यद के हाथ क्या होता है मुजक्कर के मुअन्नस, क्यों मुअन्नस होता है, बोले शाबाश जल्दी बोले, जिस्म के वो आजा जो दो हो वो मुअन्नस होते हैं, तो यहां यद की वजह से बैदा आ गया मुअन्नस का। मिन गैरी सुइन, कोई बुराई नहीं है, यानी कोई बर्स नहीं है, कोई फुलबहरी नहीं हो गई, मुराद यह कि वो शाइनी था, बुरा वाइट नहीं था कि धब्बा पड़ा हुआ लगे। लिहाजा तुम ये करो, पहला मुआजा क्या था, सांप खौफ, इसमें क्या है, चमक होप, दाई ये दीन को ये दोनों हथियार लेके चलना है। अब शुरू खुशखबरियां भी दो और इंतजार भी करो। फिर तिस आयात नीला फिरौन व कौमी ही, ये दो निशानियां फिरौन और उसकी कौम के लिए उन 9 निशानियों में से हैं जो मिलेंगी, कुल 9 थी, बाकी 7 कब मिली बताइए, शाबाश जल्दी से, सूरत अल-अराफ, जब मूसा ने ये 2 निशानियां फिरौन और उसके दरबारियों के सामने पेश कर दी, जादूगर मुसलमान हो गए फिर भी ना माने, अखीर जब हद पूरी हुई तो फिर अल्लाह की तरफ से क्या आई थी, 7 मेंढक बर से खून उन पर गिरा और उनको जुएं पड़ गईं, वो सारी उसी की तरफ इशारा है। इन्नहुम कानू कौमन फासिकीन, ये बड़े नाफरमान लोग हैं। खैर, मीटिंग कंप्लीट, टोटल अल्लाह ताला ने काम दे दिया, करना क्या है अब? मूसा किधर है? फिरौन के दरबार में। फलम्मा जातुम आयातुना मुबसिरतन, जब आ गई इनके पास हमारी आंखें खोल देने वाली निशानियां, कालू हाज सिहर मुबीन, तो उन्होंने कहा ये खुला जादू है। किन्होंने कहा? आप सब बोले फिरौन और उसके साथियों ने। वजहदू बिहा, और उन्होंने शिद्दत से इनका इनकार किया। एक होता अनकारा युनकिरु, इनकार, मुनकर, वो तो सिंपल इनकार, इजी गोइंग, लेकिन जहादू शिद्दत से इनकार। आप अपने बच्चे को कहते हैं ये काम करो, वो नहीं करता, और एक शिद्दत से कहता है बिल्कुल नहीं करूंगा, तो जहादू इनकार। जबकि वस्तयकनत हा अनफुसुहुम, उनके दिल यकीन कर चुके थे। ये बताइए कि वस्तयकनत हा का रूट क्या होगा? आज के सबक में गुजरा यूकिनून, जी शाबाश, वही लफ्ज है कि जबकि यकीन कर चुके थे, कायल हो चुके थे उनके दिल। वजह जुल्मम व उलूवन, जुल्म और बढ़ाई, बड़े बनने, बर्तरी हासिल करने, खुद को डोमिनेंट करने के जज्बे की वजह से। इन दो लफ्जों को हाईलाइट करें, यह है थीम इस पूरे किस्से का। बहुत सारे लोग हैं उनके दिल कायल हो जाते हैं कि यह सच है, लेकिन तबीयत में जुल्म और बड़ा बनना होता है। नतीजा क्या होता है कि वो फिर उसका इनकार कर देते हैं। हक के साथ जुल्म किया, और उलूफ क्या है? खुद को बड़ा समझा, तकब्बुर किया। नतीजा क्या निकला? कि वो उस चीज से दूर हो गए। देखिए इस फिक्रे में जुल्मन और उलूवन का ताल्लुक किस लफ्ज के साथ है? जहादू के साथ। बहुत अहम आयत है। अगरचे उन्होंने बज़ाहिर इन तमाम निशानियों को जादू करार देकर मूसा को पैगंबर मानने से इनकार कर दिया था, लेकिन ये इनकार सरासर नाफरमानी और सरकशी पर मबनी था। क्यों? क्योंकि इनके दिल ये मान चुके थे कि वाकई मूसा अल्लाह के रसूल हैं, और ये जो आदात दिखती हैं ये जादू नहीं है, ये तो मौजज़ा है। आम लोगों को शायद ना पता, लेकिन फिरौन जैसा अकलमंद शख्स जो इतनी बड़ी हुकूमत कर रहा था, उसको और उसके दरबारियों को ये पता चल गया था कि मूसा सच्चे हैं, लेकिन ना माना क्योंकि जुल्मन व उलूवन, ये दो चीज़ें बांध के रख लें। देखिए हक के रास्ते की दो रुकावटें हैं, नफ्स परस्ती और मुफाद परस्ती। नफ्स परस्ती होती है सेल्फ कॉन्शियसनेस, मेरी ज़ात। हक के रास्ते पे जब कहीं मेरी जात पे चोट पड़ेगी तो मैं जहदू भी हा, दैट्स इट, खत्म। जबकि वस्ता ही का न था, दिल तो मानता है लेकिन मैं नहीं अफोर्ड कर सकती इसको। और दूसरी मुफाद परस्ती, मेरा जाती फायदा है तो इट्स गुड, नहीं है तो नो प्रॉब्लम। साहबा को देख लीजिए, अपनी जात से ऊपर भर के दीन के काम किए उन्होंने अल्लाह के लिए। फिरौन और मूसा के जो साथी थे बाद में भी जो उनको मिले, उनके कामयाब ना होने की वजह यह थी जुल्मम व उलूबन। वहां बनी इसराइल के नाते से जुल्म का लफ्ज फिर शिर्क होगा, दिल से भी शिर्क खुर्चा नहीं गया था और उलूबन बड़ा बनने का शौक था। फंजुर कई फकाना अकीबतुल मुफसिदीन, बस खूब खोल के देख लो आंखें क्या अंजाम हुआ इन मुफसिदों का। हजरत मूसा का जो किस्सा था ना, ये सिर्फ और सिर्फ एक हेडलाइन थी, जैसे मैंने शुरू में जिक्र किया। असल किस्सा अब दाऊद और सुलेमान का, हम उसके साथ फिर बार बार मूसा के किस्से को इंशाल्लाह टैली करेंगे। यहां तक सोचिए कि मैंने क्या सीखा। अब मैं नहीं बताती, कोई ऐसी बात सामने लाइए जो मैंने नहीं बोली तो मुझे खुशी होगी कि आपको खुद भी सीखना आ गया। कोई पॉइंट जिस पर आज बात नहीं हुई, पहले चलें कभी हुई होगी, उसको शेयर कर दें। जी आप,
कि कभी आपको लगी कि आपके लिए कोई चीज़ अच्छी नहीं है लेकिन वो हकीकतन बहुत अच्छी होती है, और किसी चीज़ से अगर आपको डर लगे तो उसमें शायद खैर हो।
यानी बज़ाहर बुरी दिखने वाली चीज़ें, वो हालात जो हमें अच्छे नहीं लग रहे लेकिन उसमें खैर हो सकती है। ठीक है, और जी आप इधर से। अल्लाह का हुक्म सुनो तो मान लो, बस उसका एक ही नसीब है, मान लो। ठीक है, और जी पीछे से आप। गरूर नहीं करना, खुद को बड़ा नहीं मानना, अल्लाह के आगे भी छोटे, बंदों के आगे भी छोटे। कैसे पता चलता है कि मैं बड़ी हूँ अंदर से कि छोटी हूँ? इसका इजहार कैसे होता है? اس کا عملی اظہار کیسے ہوتا ہے؟ جی آپ بتائیے.
جی دادا جی مجھے لگتا ہے جب اللہ کا چناؤ جو ہے نا وہ بہت کچھ دکھا دیتا ہے.
بندے کو خود بھی نہیں پتا ہوتا کہ وہ کیا ہے, اللہ حالات میں ڈال کے اس کو دکھاتا ہے تو کیا. جیسے کبھی آپ کے پاس کوئی زیور لے اور کہ یہ دیکھو سونے کا نہیں, تو مجھے آپ کو تو نہیں پتہ چلے گا نا. جیولر کو دیں گے, آپ دیکھیں وہ کبھی کبھی اس کو کھرچتے ہیں, کسی پتھر پہ رگڑتے ہیں, پھر کسی تیزاب میں ڈالتے ہیں, کبھی کسی دھات کے پاس لے جاتے ہیں, ان کو پتہ چل جاتا ہے. اللہ آزمائشوں اور مشکلوں میں ڈالتا ہے. کسی کی بات یاد آ گئی کہ ابھی ہمارے اندر وہ خوبیاں نہیں ہیں کہ ہم یہ چیز سنبھال سکیں, تو میں نے ان کو کہا کہ اللہ آپ کے اندر اب وہ خوبیاں لانا چاہتا ہے, اسی لیے آپ کو اس آزمائش میں ڈال رہا ہے. چلے اللہ تعالیٰ ہم سب کو اس پہ عمل کی توفیق دے, تو پھر یہ پوری صورت نمل تو اسی پہ چلے گی. جزاک اللہ خیر.